فليرر ماوز بالله بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وساتون. یہ کسی صاحب نے انڈیا سے بھیجا ہے کسی نے، کوئی تو اب مجھ کو میرے رب سے ملا دے، کیوں ہے وہ مجھ سے دور، بس اتنا بتا دے. بھٹک رہی ہوں اندھیروں میں تنہا، اب تو چراغ کوئی روشنی کا جلا دے. رب مجھ سے راضی ہے یا ہے خفا، خدا را بس اتنا ہی کوئی بتا دے. آنکھ ہے بھری دل بھی ہے غم صدا، اب تو کوئی مجھ کو میرے درد کی دوا دے، اب تو کوئی مجھ کو میرے رب سے ملا دے. ابتدائی کلمات کے بعد جو لکھا ہے کہ میں وہ گناہگار ہوں جو رب سے جھوٹی محبت کا دعویٰ کر کے رب کو رب سے ہی مانگتی ہوں، لیکن اندھیروں میں ہوں، کوئی بھی سہارا نہیں جو پیار سے میری مدد کرے. تو باقی میرے بارے میں لکھا اس کو چھوڑ دیجئے کہ چند باتیں ہیں، بس ایک نظر کا سوال ہے. ہم غریب گناہگاروں کی تقدیر بھی اللہ تعالیٰ بدل دیں گے. تو گھر میں بیماری ہے اور سب مل رہے ہیں زخم، میرے اللہ کی آزمائش ہے یا ہمارے گناہوں کا سبب؟ والد ہیں، بہن بھائیوں کے لیے دعا کی درخواست ہے. اس میں کہیں سوال ہے نہیں، انہوں نے آگے اجازت مانگی ہے، تو بی بی اللہ تعالیٰ آپ کی مشکلیں آسان فرمائے اور اللہ آپ کی خواہش پوری کر دے کہ آپ رب کا قرب حاصل کر لیں. تو رب تعالیٰ آپ کے والدین کو، بہن بھائیوں کو بھی بیماری سے شفا عطا فرمائے. آپ ضرور سوال کر لیجئے، اجازت کی کسی کو بھی ضرورت نہیں ہے، کوئی بھی لکھ دیں. لیکن آئندہ جب آپ لکھیں تو پھر اپنا ایڈریس دے دیجئے تاکہ آپ کو خط کے ذریعے جواب دے دیا جائے اس کا. ایک اور صاحب ہیں، انہوں نے بھی علم کے حصول کا ہی لکھا ہے. یہاں اکثر بیشتر اس موضوع پہ بات ہوتی رہتی ہے کہ یہ جو رب کا قرب ہے، علم کا حصول ہے. دیکھیے، دنیاوی علوم جن کا حصول علم لدنی کی حاصل کرنے سے کہیں زیادہ ہے، زیادہ آسان ہے. اس میں بھی ایسا کبھی نہیں ہوا کہ ہم بچے کو انگلی پکڑ کے لے گئے ہوں اسکول میں اور جا کے کسی بھی اسکول کے ہیڈ ٹیچر کے پاس کھڑا کر دیں کہ صاحب یہ بچہ آیا ہے، اس کی عمر ہے 5 سال، آپ براہ کرم اسے فلاسفی میں ماسٹرز کی ڈگری دے دیجئے. تو وہ ہیڈ ماسٹر صاحب آپ سے، ہم سے، مجھ سے یہ کہیں کہ اچھا آپ تشریف رکھیے، چائے پیجیے اور میں ان کی ڈگری سائن کر کے میں آپ کے بچے کو بھی ماسٹرز کی ڈگری دے دیتا ہوں. ایسا نہیں ہوتا. ہم لوگ بہت سی چیزوں کو غلط سمجھے ہوئے ہیں. کچھ چیزیں हम मिसाल के तौर पर कह देते हैं, कुछ एक्सप्रेशंस हमारे तमसीली होते हैं। अब अगर किसी ने कह दिया कि फकीर की एक नज़र से कल्ब बदल जाता है, तो उसका मतलब ये नहीं है कि मैं किसी फकीर के पास चला जाऊं और वो सिर्फ मेरी तरफ निगाह उठा के देखे तो मैं वलिए कामिल हो जाऊं। ये तो कभी हो नहीं सकता, ना ये इंसाफ होगा। हाँ, ये जरूर है कि मैं अगर किसी वलिए कामिल के पास गया उनसे मुतासिर हो जाऊंगा और मैं ये गुनाहों की दुनिया छोड़कर मैं नेकी की राह पे लग जाऊं, इसको हम ये कहेंगे कि फकीर की एक निगाह से उसका कल्ब पलट गया। लेकिन वो जो मैं नेकी की राह पर लगा उससे मुझे इल्म हासिल नहीं हुआ। ये जरूर हो गया कि मैं इल्म हासिल करने की राह मैंने पकड़ ली। अब वहां पे अगर वो फकीर कामिल हैं वो, और उनसे मैं ये कहता हूं कि साहब मैं इस राह पे चलना चाहता हूं, अपने इंटरेस्ट का इजहार करता हूं, तो वो फिर मुझे ये कहकर बातें नहीं करेंगे कि मैं तुम्हें इल्म दे रहा हूं, बल्कि वो गुफ्तगू करेंगे दूसरों के साथ जो वहां और लोग बैठे हैं। मैं वहां सुनूंगा और उसी गुफ्तगू से जो कुछ मैं हासिल कर रहा हूं, जो मालूमात मुझे मिल रही होंगी, वही इल्म होगा। एक किस्सा मैंने सुनाया था कि एक दिन मेरे मुर्शिद साहब किबला बैठे थे, तो मैं उनके पास गया सलाम करने। सुबह का वक्त था वो, तो मैं समझा कि रात कहीं पढ़ाई में मुझसे गलती हुई है, इसलिए मूड इतना खराब है शाह साहब का। तो मैंने ही चाहा कि मैं इन्हें छेड़ दूं ताकि जो इन्होंने गरजना बरसना है मेरे गलती की वजह से वो गरज बरस लें तो फिर ठीक हो जाएंगे। तो मैंने डरते डरते नहीं उनसे बड़े अदब से ही पूछा कि हजूर आप ठीक हैं? तो कहने लगे कि नहीं, मेरी तबीयत ठीक नहीं है, आज तुर्की के करीब जो समुंदर है उसकी तह से जलजला बरामद होना था, तो रात मेरी ड्यूटी वहां थी और मेरी आंखों के सामने से वहां से जलजला तय से बरामद हुआ, तो मुझे चक्कर बहुत आ रहे हैं। अब मैं रात वहां से उठ के गया था उनके पास से। अब ये एक उन्होंने बात कही है, लेकिन मेरे लिए इसमें एक बहुत बड़ा लेसन छुपा हुआ था कि जो एक बुलंद मकाम पर फाइज वली अल्लाह है वो शोर नहीं मचाते फिरते कि मेरी ड्यूटी लगी है वहां तुर्की में, मैं वहां जाऊंगा और वहां जलजला बरामद होना है, और फिर इतनी तबीयत खराब होने के बावजूद आज खुद नहीं बताया, मेरे पूछने पर बताया, और वो भी इसलिए बता दिया कि उस वक्त अकेला मैं उनके पास था, अगर और लोग दो चार बैठे होते तो शायद वो भी नहीं बताते। अब इससे मैंने सबक सीखा। तो हम ये जो इल्म हासिल करते हैं, ये हम इसी तरह गुफ्तगु से सीखते हैं। कभी ये नहीं बताया जाता मां स्वा इसके कि पढ़ाई है, यस वो बता दी जाएगी, और उसके अंदर भी एक रिस्क रहता है बहुत कि अगर मेरी मौजूदगी में मेरे मुर्शिद साहब ने किसी और साहब को कुछ पढ़ने को बताया तो मैं ये गलती कर लूं कि उसको बताई हुई पढ़ाई मैं खुद पढ़ना शुरू कर दूं तो नुकसान उठा जाऊंगा। तो मैं इंतजार करूंगा उस वक्त तक जब तक कि मेरे मुर्शिद साहब मुझे अज खुद ये न फरमा दें कि तुम भी पढ़ लिया करो। और फिर अगर अल्लाह ने मुझे अकल दी है तो इस जुमले को मैं जो समझूंगा मैं इस इजाजत पर भी उसे पढ़ूंगा नहीं फिर। इसलिए कि ये पढ़ाई उस आदमी को दी गई है, मैं चूंकि वहां मौजूद हूं तो मरवतन मुझे कह दिया गया है कि तुम भी पढ़ लिया करो ताकि मेरा दिल ना टूटे। हाँ, मेरे लिए स्पेसिफिक पढ़ाई वो होगी कि जब मेरे मुर्शिद साहब मुझे मुखातिब करके एट हिज ओन मेरे मांगने पर नहीं अस खुद मुझे ये कह दें कि तुम ये पढ़ लिया करो। वो पढ़ाई मुझे बहुत फायदा दे देगी क्योंकि वो मेरे लिए स्पेसिफिक है। लेकिन जो इल्म है वो मैं अपने मुर्शिद साहब की गुफ्तगु से सीखूंगा और सोबत उसमें जरूरी है, तरबियत भी। वो कोई ये नहीं होगा कि जैसे स्कूल टीचर डंडा पकड़ के मारते हैं तो उस तरह कर दें। अब एक साहब वहां बैठे थे, वो शायद मैंने किस्सा सुनाया था, अब वो तशरीफ लाए और मुर्शिद साहब से फरमाने लगे कि आजकल मैं बड़ी मुश्किल से गुजर रहा हूं तो दुआ फरमा दें कि मेरी मुश्किलें आसान हो जाएं। मैंने देखा कि जुमला सुन के मेरे मुर्शिद साहब के चेहरे पर नागवारी आई है तो मैंने पीछे हाथ करके उन्हें इशारा किया कि न भूलें, लेकिन वो जरा शायद अपनी मर्जी पे चलना जानते थे। तो दो चार मिनट के बाद उन्होंने फिर कहा कि सर आजकल बड़ी मुश्किल से गुजर रहा हूं, दुआ फरमाएं कि मैं। तो और ज्यादा शिद्दत से नागवारी आई चेहरे पर, मैंने फिर इशारा किया कि मत बोलो। तीसरी बार भी उन्होंने ये कह दिया तो जवाब क्या मिला? क्यों, अच्छा वक्त गुजारने के लिए तुम थे, अब बुरा वक्त तुम्हारी जगह कोई और गुजारेगा? अब ये उन शेख साहब और मेरे मुर्शिद साहब के दरमियान गुफ्तगू हुई जिसमें मैं खामोश था, लेकिन इससे मैंने बहुत कुछ सीख लिया। इस सारी गुफ्तगू के अंदर बेतहाशा इल्म छुपा था। वो ये था कि अच्छा और बुरा दोनों तरह का वक्त जिंदगी का हिस्सा है। तो जिस हंसी खुशी से हम अच्छा वक्त गुजारते हैं तो हक का तकाजा यह है कि फिर बुरे वक्त में भी उसी सब्र और बर्दाश्त के साथ उसको बगैर किसी के पास जिक्र किए उस वक्त को गुजार लें। एक और उसमें बात छुपी थी कि बुरे वक्त से अगर इंसान गुजर रहा है, मुश्किलात से गुजर रहा है, तो उसका जिक्र नहीं किया जाना चाहिए। अब ये इल्म की बात है जो सीख ली, तो इल्म इस तरह से हासिल होता है। अगर हम ये कहें कि साहब मैं आपके पास आया हूं, मुझे इल्म दे दीजिए, अब ये तो मुमकिन नहीं है कि या तो आपको इंजेक्शन लगा दिया जाए इल्म का, या गठरी में इल्म बांध के तो आपको तोहफतन पेश किया जाए कि साहब ये ले लीजिए इल्म, चले जाइए, वो नहीं होता। और खास तौर पर इस इल्म में तो, और आप सभी वाकिफ हैं कि इस राह में आम तौर पर 30-35 साल लग जाते हैं। तो कभी ये ना सोचिए कि हम किसी फकीर के पास जाएंगे तो वो हमें लाद लदा के भिजवा देगा कि जाइए। खुद एक बार किसी कोई बात हुई होगी, मुझे याद नहीं वरना कोट कर देता मैं, तो मेरे मुर्शिद साहब ने मुझे कहा कि देखो मियाँ, हम तो फकीर हैं, हमारे पास जिस नियत से कोई आता है हम उसको वो दे देते हैं। तुम्हें मेरे पास भेजा गया था इल्म के लिए, तुम्हारा हिस्सा मेरे पास दिखा दिया गया था, तुम्हारी शक्ल भी दिखा दी गई थी, लेकिन तुमने आने में बहुत देर की, तो तुम पहले दिन जब आए थे तो मैंने तुम्हें तुम्हारा हिस्सा दे दिया था, लेकिन इसमें आगे उस वक्त बढ़ोगे जब तुम इस पे मेहनत करोगे, तो जितनी मेहनत करोगे उतना आगे बढ़ते चले जाओगे। अब वो समझ में आई बात, वो जो एक लफ्ज उन्होंने पढ़ने को दिया वही असल में हिस्सा था मेरा। अब उस एक लफ्ज को मेरी मेहनत है जो उसे फर्दर फैलाती जाएगी और वो एक मोटी जखीम किताब बन जाएगा वो इल्म। और वो मेहनत जो है वो 1 साल 2 साल या 10 साल या 20 साल की नहीं है, वो मेहनत मेरे आखिरी सांस तक की है कि वो मेहनत जारी रहेगी। और उसके अंदर ट्रेनिंग मेरी बहुत ज्यादा काउंट करेगी कि मैं कुछ बन पाता हूं या नहीं बन पाता, वो मेरे जिंदगी के रवैये वो फैसला करेंगे कि मेरे एटीट्यूड्स एंड बिहेवियर्स टुवर्ड्स लाइफ, टुवर्ड्स अदर्स, वो क्या है। अगर तो सुन्नत के मुताबिक हैं तो जो जो मैं मेहनत करता जाऊंगा इस पर तू तू मैं आगे बढ़ता चला जाऊंगा, और अगर वो नहीं है तो मैं फिर सिर्फ तोते की तरह उसे रट रहा हूं और कुछ नहीं कर रहा। तो ये एक लंबा सफर होता है, ये 2-3 मिनट की बात नहीं है। जिन साहब ने सवाल किया वो आपने बिल्कुल दुरुस्त फरमाया, मुझे याद है कि आप इस्लामाबाद में तशरीफ लाए थे दुआ में मेरे पास, और मैंने आपकी खिदमत में यही अर्ज किया था कि भाई मैं इसको गठरी में बांध के आपको नहीं दे पाऊंगा, इंजेक्शन नहीं लगा पाऊंगा। अगर इल्म सीखना चाहते हैं तो मैं हर इतवार को यहाँ गुफ्तगू के लिए हम बैठते हैं सब, آپ بھی تشریف لے آئیے, اس گفتگو کو سنتے رہیے, اور اس میں جو چیزیں عمل کرنے کی آپ کو ملیں ان پہ عمل کرتے چلے جائیے, تو یوں علم ملتا جائے گا. ہاں, آپ کی عبادت کے معاملات ہیں وہ آپ کو وقت آنے پر بتا دیے جائیں گے. یہ تھوڑا سا کانسیپٹ ہمیں اپنے کلیئر کرنے ہوں گے. یہ کسی صاحب نے سوال پوچھا ہے کہ اگر ایک انسان سازشیں کر رہا ہو اور انسان اس چیز کا آئی وٹنس ہو, کیا دوسروں کو نقصان سے بچانے کی نیت سے اس شخص کے ایکشن سے محتاط کرنا غیبت اور عیبوں کی پردہ پوشی نہ کرنے کے زمرے میں آتا؟ دیکھیے, ہم کسی کا راز فاش کیے بغیر, کسی کو برا کہے بغیر, ہم لوگوں کو محتاط کر سکتے ہیں. یہ کہہ سکتے ہیں کہ مجھے کچھ اندر سے یوں محسوس ہو رہا ہے جیسے آپ کے بارے میں کہیں کچھ معاملات زیادہ اچھے نہیں چل رہے, تو بہتر ہے کہ محتاط ہو جائیے آپ, اور اس سے بھی زیادہ اچھا یہ ہے کہ جو آدمی سازش کر رہا ہے ہم اس کو سمجھا دیں کہ بھائی اس کا انجام کبھی اچھا نہیں ہوتا. رب تعالیٰ کا اپنا ایک نظام ہے جو کام کر رہا ہے, اور وہ نظام ایسا ہے کہ جو ہم کسی کے لیے گڑھا کھودتے ہیں عام طور پہ ہم اس میں خود گر جاتے ہیں. زیادہ بہتر چیز یہ ہے کہ ہم اپنے دشمنوں کے لیے بھی بھلائی چاہیں. تو یہ تو مجھے نہیں معلوم کہ ہمارے دشمن کا بھلا ہوگا کہ نہیں ہوگا, لیکن دشمنوں کا بھلا چاہنے والے کا اپنا بھلا ضرور ہو جاتا ہے, یہ رب کا ایک نظام ہے. تو تم اپنا نقصان نہ کرو اس طرح سے کر کے, تو اس کو علیحدگی میں پیار سے محبت سے سمجھا دیا جائے, تو وہ نہ صرف جس آدمی کے خلاف سازش کر رہا ہے وہ سب بچ جائیں گے, بلکہ ان کے ہاتھ سے دوسرے لوگ بھی آئندہ کے لیے بچ جائیں گے. ان کا دوسرا سوال یہ ہے کہ آپ نے اپنی کتاب لوح فقیر میں ایک سوال کے جواب میں کہا تھا کہ اگر ماں کی روح اولاد کے لیے دعا کرتی ہے تو وہ اسی درد سے کرے گی جس درد سے وہ اپنی زندگی میں کرتی رہی. تو کیا انسان اپنی والدہ کی روح سے براہ راست مخاطب ہو کر ان سے دعا کے لیے کہہ سکتا ہے, جس طرح اپنے والدین کی زندگی میں مخاطب ہو کر کہتا تھا؟ تو اف یس, کیا ان کی آخری آرام گاہ پر جا کر ہی دعا کے لیے کہا جا سکتا ہے, یا کہیں بھی ان سے کمیونیکیٹ کیا جا سکتا ہے؟ یہ درست ہے, اور ایسے شواہد بہت بڑی تعداد میں موجود ہیں کہ والدہ کا انتقال ہوئے ہوئے بھی کئی سال گزر گئے ہیں, بچہ کسی مشکل میں پھنسنے والا ہے تو والدہ خواب میں آ کے اس کو وارن کرتی ہیں کہ اس چیز سے بچ جاؤ, یہ کل تمہارے ساتھ یہ ہو جائے گا. اس طرح یہ بہت سے واقعات آپ نے سنے بھی ہوں گے, پڑھے بھی ہوں گے. تو روحیں جو عالم برزخ میں چلی جاتی ہیں انسان کے انتقال کے بعد, تو نیک لوگوں کی روحوں کا تعلق زمین کے ساتھ رہتا ہے. تو मैं ذاتی طور پہ سمجھتا ہوں کہ ہم اگر فاتحہ پڑھنے کے بعد اپنی والدہ کی روح سے مخاطب ہو کے کہیں کہ آپ اللہ تعالیٰ کے حضور دعا کیجئے کہ رب تعالیٰ یہ کام میرا کر دے, تو عام طور پر وہ کام ہو جاتا ہے انسان کا, بشرطے کہ وہ ہمارے لیے فائدہ مند ہو. رب بڑا مہربان ہے, تو بہت دعائیں کرنے کے باوجود اگر کوئی کام نہیں ہوتا تو ہمیں یہ چاہیے کہ اسے قبول کر لیں کہ شاید اس میں بہتری نہیں میری, یا اس کا ابھی وقت نہیں ہے کام کے ہونے کا, تو ہم آرام سے بیٹھ جائیں. یہ جو سوال کا دوسرا حصہ ہے, یہ ضروری نہیں کہ آپ ان کی قبر مبارک پر ہی جا کے دعا کریں, آپ گھر میں بیٹھ کے آپ ان کے لیے فاتحہ پڑھیے اور ان کی روح سے مخاطب ہو کے ریکویسٹ کر لیجیے. ان کا سوال کا تیسرا حصہ یہ ہے کہ کیا انسان اپنا دل کا بوجھ ہلکا کرنے کے لیے ان سے بات کرے, کیا ان کی روح سن رہی ہوتی ہے؟ ضرور بات کر لیجئے. جس طرح سے ہمیں حکم ہے آپ صلی اللہ علیہ وسلم کا کہ جب ہم قبرستان جائیں یا قبرستان کے قریب سے گزریں تو ہم سلام کریں اور پھر اس کا جواب بھی خود دے دیں. اس کے پیچھے حکمت یہی ہے کہ بعض اوقات وہاں روحیں ہوتی ہیں, بعض اوقات نہیں ہوتی. چونکہ سلام کا جواب دیا جانا چاہیے ضرور, تو جب ہم سلام کرتے ہیں فرض کر لیجئے وہاں روح اس وقت نہیں موجود تو جواب نہیں آئے گا, تو پھر یہ ہے کہ ہم خود اپنے سلام کا جواب دے دیں. تو اس لیے وہ حکمت ہے اس میں یہ. تو ضرور آپ بات کر لیجئے اپنی والدہ کی روح سے, ان کو مخاطب کر کے دل ہلکا کر لیجئے اپنا. تو ان کے سوال کا چوتھا حصہ یہ ہے کہ کیا ایسے اسے رہنمائی بھی حاصل کی جا سکتی ہے؟ یہ تو میں نہیں کہتا کہ ہمیشہ ہو جائے گی, لیکن ہو جاتی ہے. ایسے واقعات آپ نے بھی کتابوں میں پڑھے ہوں گے اور سنے بھی ہوں گے, خواب کے ذریعے سے وہ رہنمائی دے دیتی ہیں روحیں. یہ انہوں نے ایک سوال کیا ہے, اس کا تعلق عربی کی گرامر کے ساتھ ہے, اور یہ تو آپ کو معلوم ہے کہ دنیا کی سب سے بلیغ زبان عربی ہے, اور عربی میں ایک ہی لفظ کئی معنوں میں استعمال ہو جائے گا, ڈپینڈ کرے گا اس کی بیک گراؤنڈ کیا ہے الفاظ استعمال کرنے کی. تو قرآن کو سمجھنے کے لیے اگر آپ اس طریقے سے سمجھنا چاہتے ہیں جیسے آپ کا اشارہ ہے اس میں, تو ضروری یہ ہے کہ آپ عربی زبان پر عبور حاصل کیجئے, اس کے لیے کلاسز لے لیجئے, تو وہاں آپ کو یہ دقت نہیں آئے گی جو آپ نے یہاں میرے پاس ذکر کیا کہ حکایت کا حوالہ آپ نے دیا ہے. تو جب تک کہ ہمیں عربی کی گرامر نہ آتی ہو اور اس کی جو بات کہی جا رہی ہے اس کی بیک گراؤنڈ نہ پتا ہو, تو ہم یقین سے یہ نہیں کہہ سکیں گے کہ یہ کیا کیا ہے, کیونکہ ایک ہی لفظ بہت سے معنوں میں استعمال ہو جائے گا. تو آپ, میرا آپ کو مشورہ یہ ہوگا کہ قرآن کی اصطلاحات کو سمجھنے کا آسان ترین راستہ ये है कि आप अरबी ज़बान सीख लीजिए. हमारे यहाँ लाहौर में बहुत सी इंस्टीट्यूशंस हैं जो अरबी सिखाते हैं, उनमें काफ़ी फ्री भी हैं, तो वहाँ सीख लीजिए, उसके बाद आपको ये दिक्कत नहीं आएगी. ये सवाल पहले भी किसी ने हाल में एक आध वीक पहले किया था कि फकीर नगरी में आपने जिक्र किया है कि एक हर्फ मक्तात में से है, ऐसा हर्फ है जिससे रिज्क के दरवाजे गायब से खोल दिए जाते हैं. इसको पढ़ने वाले के लिए कोई बहुत ज़्यादा एहतियात की भी ज़रूरत नहीं. ये मेरा नहीं ख्याल कि वहाँ ये लिखा है कि बहुत ज़्यादा एहतियात की ज़रूरत नहीं. हरूफ मक्तात के सिलसिले में जब यहाँ जिक्र हो रहा था तो मैंने आपको समझाने के लिए बग़ैर उन हरूफ मक्तात का ज़िक्र किए ये बताया था कि किस तरह से ये काम करते हैं. इसमें एक चीज़ हमेशा याद रखिए कि जिस चीज़ को आप सल्लल्लाहु अलैहि वसल्लम ने, सहाबा इकराम ने, औलिया इकराम ने वाज़े नहीं किया, इसका मतलब यह है कि उसका वाज़े किया जाना मसलियत के ख़िलाफ़ होगा, तो उसको ज़ाहिर नहीं किया जा सकता. ये ज़रूर है कि बाज़ औक़ात आपके मुर्शिद आपके हालात को देखते हुए आपको वो लफ्ज़ बता दें कोई एक, क्योंकि वो तो 14 हैं, उनमें से हर हर्फ एक अलहदा चीज़ के सिलसिले में. लेकिन आपको कोई आदमी पब्लिकली इस तरह एक्सप्लेन नहीं करता. मेरे ख्याल में इसमें हरूफ मक्तात के सिलसिले में हमें मोहतात रहना ज़रूरी है. और एक चीज़ हमें याद रखनी चाहिए कि जिस तरह से मुख्तलिफ ज़िक्र अज़कार सभी के सभी हर आदमी को सूट नहीं करते, दूसरी बात हर आदमी को उसके फ़वाद हासिल नहीं होते, क्योंकि उसकी शरात होती हैं कि इंसान गुनाह कबीरा और सगीरा दोनों तरह के गुनाहों से दूर रहता हो. फिर यह है कि हरूफ मक्तात बहुत ऊपर की चीज़ है. अगर हम एक मकान की बुनियाद बनाए बगैर, बुनियादें बिल्ड किए बगैर, चौथी पांचवीं आठवीं मंजिल बनाए बगैर, ग्यारहवीं मंजिल चाहें कि हवा में बना ले, बन नहीं पाएगी, हाँ हम कितनी कोशिश क्यों ना कर लें. तो ग्यारहवीं मंजिल बनाने के लिए हमें बुनियादों से शुरू होना पड़ेगा, उसकी बुनियादें इतनी मजबूत हम बनाएं कि वो ऊपर बनने वाली जितनी मंजिलें हैं उनका बोझ सहार सके. अब अगर मैं किसी से जाके ये कह दूं कि मुझे कायनात की कुंजी पकड़ा दीजिए, मैं जानता हूं कि वो कौन सी आयत है, लेकिन पहले तो वो साहब जो इतने साहिब इल्म हैं कि उनके इल्म में ये चीज़ें हैं, तो एक नज़र में मुझे तोल लेंगे कि मैं रूहानी तौर पर कहाँ खड़ा हूँ. अगर मैं अल्लाह के किसी बंदे کی طرف سے ہلکی سی زیادتی بھی برداشت نہیں کر سکتا، جواباً گالیاں دینی شروع کر دیتا ہوں. تو مجھے دے دیں، لاکھ بار دے دیں، مجھے اس سے کیا ملے گا؟ اگر میں اپنے ذرا سے فائدے کے لیے نہ یہ دیکھتا ہوں کہ یہ کہیں گناہ کا کام تو نہیں ہے، یا غیر اخلاقی کام تو نہیں ہے، غیر قانونی کام تو نہیں ہے، بس مجھے میرا مفاد چاہیے، مجھے فائدہ ملنا چاہیے، تو وہ لفظ مجھے کہاں سے فائدہ دے گا؟ اگر میں یہ نہیں دیکھ پاتا کہ بھلے مجھے پورے دن میں 24 گھنٹے میں ایک ہی وقت میں ایک روٹی کھانے کو مل رہی ہے، رزق کی تنگی ہے، لیکن میرا بھائی، میرا کوئی رشتہ دار بیچارہ 3 دن میں کھانا ایک بار کھاتا ہے، اور میں اس کے ساتھ وہ ایک روٹی شیئر نہیں کر سکتا، تو مجھے اس ذکر نے کیا فائدہ دینا ہے؟ اگر میرے اندر عاجزی نہیں ہے، میں متوازو نہیں ہوں، تو مجھے وہ لفظ کیا فائدہ دے گا؟ تو بھائی، علم کی بات کہی ہوئی بالکل درست ہے، وہ سچ ہے، کوئی بھی کہے اس کو، لیکن اس سے فائدہ اسی وقت ملتا ہے جب انسان اس کے لیے بنیادیں تیار کر لے. ہوا میں 11ویں منزل عمارت کی نہیں آپ بنا سکتے. وہ شاید میں نے یہاں ایک قصہ سنایا تھا کہ جس زمانے میں اپنے مرشد صاحب کے پاس میں جانا شروع ہوا، ابھی جاتے ہوئے 4-5 سال ہوئے تھے، تو میں زندگی کے بدترین مشکل دور سے میں ڈال دیا گیا. وہ آتا ہے، سب پر آتا ہے، اور اللہ تعالیٰ کچھ عطا کرنے سے پہلے انسان کی ٹریننگ ضرور کر دیتا، اس کو مل میں سے گزارتا ہے اللہ. تو ایک میرے پرانے ساتھی ملے جو ان دونوں وابڈے میں چیف انجینئر تھے، تو انہیں دکھ ہوا کہ میں مالی طور پر کن حالات سے گزر رہا ہوں. تو مجھے کہنے لگے کہ 2 بچے تھے، ایک بادشاہ کا بیٹا تھا، دوسرا ایک بڑے سوداگر کا، اور ایک ہی اسکول میں پڑھتے تھے. تو کلاس 1 سے اکٹھے پڑھتے رہے، تعلیم کے مکمل ہونے تک کلاس فیلو رہے، وہ دوستی بڑی پکی تھی آپس میں ان کی. تعلیم مکمل کر کے دونوں اپنے اپنے ملک چلے گئے. تو بادشاہ کا بیٹا بادشاہ کے مرنے پر بادشاہ ہو گیا، اور سوداگر کے بیٹے نے باپ کے مرنے پر اس کا کاروبار سنبھال لیا. لیکن کچھ عرصے کے بعد سوداگر کا کاروبار بیٹھ گیا. قرض لے کے کام چلا رہا تھا، قرض ملنا بند ہو گیا، فاقے، گھر کے چیزیں بکیں، پھر فاقے آ گئے. تو ایک دن اس کے دماغ میں ایک بات آئی کہ ساتھ والے ملک کا بادشاہ میرا پرانا دوست ہے، اگر میں اس کے پاس جاؤں اور اسے مدد کے لیے کہوں تو میرا مسئلہ حل ہو جائے گا. چلا گیا، بادشاہ کو بھی پتہ لگا کہ میرا پرانا کالیگ آ رہا ہے، تو اس نے دارالحکومت کے باہر نکل کر اس کا استقبال کیا، تو جلوس کی شکل میں لے گئے واپس دربار میں. راگ رنگ کی محفل سے اس کے آنر میں سجائی بھی تھی. جب آدھی رات کے قریب ہو گئی تو بادشاہ نے کہا کہ تم لمبے سفر سے آئے ہو، تھکے ہوئے ہو، تو محل کا فلاں حصہ تمہارے لیے تیار کیا گیا ہے، جا کے وہاں آرام کر لو. اس نے کہا ٹھیک ہے، मैं आराम करने जा रहा हूँ, लेकिन तुम्हें मालूम है तुम्हारे पास मैं आया क्यों हूँ। उसने कहा नहीं। तो इसने अपनी कहानी बताने की कोशिश की। उसने जब ये सुना कि हालात इतने ख़राब हैं, उसने कहा इसको सुबह बात करेंगे, ये कोई इतना बड़ा मसला नहीं, तुम जाओ। तो जब ये अगले दिन सुबह आराम करके उठा तो दरवाजे पे नौक हुई तो पता चला कि सिपाही आए हैं, उन्होंने इसे अरेस्ट किया और जेल में जाके डाल दिया। थोड़ी देर में दरोगा जेल आया और उसके पीछे एक सिपाही मूंजी का एक गट्ठर उठाए हुए था। तो उसने कहा कि देखिए ये जेल है, यहाँ मजदूरी करेंगे तो खाना मिलेगा, तो आपके जिम्मे मजदूरी ये है कि ये जो मूंजी है इसकी थ्रेशिंग करें आप। करने लग गया बेचारा। अब हर रोज मूंजी का एक गट्ठर आ जाए, ये उसकी थ्रेशिंग कर दे। दरोगा जेल आए और तोल कर चावल ले जाए वहां से। डेढ़ दो साल गुजर गए। एक दिन सडनली वजीर आजम आया और बड़े अदब से कहने लगा कि हजूर तशरीफ ले चलिए, बादशाह सलामत आपको याद कर रहे हैं। ये गया तो बादशाह उठकर खड़ा हो गया तासीमन और बड़ी मोहब्बत से इसको अपने साथ तख्त पे बिठाया। तो इसने दिल में सोचा कि उस दिन उस इस्तकबाल के नतीजे में तो जेल मिली थी, अब ये गालिबन फांसी देगा मुझे। तो इसने बड़े गुस्से से बादशाह से कहा कि नहीं, मैं यहाँ खड़ा ही अच्छा हूँ, जो तुमने सजा सुनानी है मुझे यहीं सुना दो। तो बादशाह ने कहा कि मुझे मालूम है तुम नाराज हो कि तुम्हारे साथ जो सलूक हुआ, लेकिन यकीन करो जो कुछ मैंने किया मैंने तुम्हारे फायदे के लिए किया था। तो इसने कहा कि मेरे फायदे के लिए खाक किया, मैंने तुमसे मदद की रिक्वेस्ट की थी, नहीं करनी थी मुझे, इनकार कर देते मैं वापस जाता, मेहनत मजदूरी करके अपने बच्चों को रोटी तो खिला देता, अब वो पता नहीं जिंदा है मर गए हैं क्या है। तो बादशाह ने कहा कि नहीं, उनकी फिक्र ना करो, उनको मैंने अपने बच्चों की तरह लुक आफ्टर किया है। तो हुआ ये था कि जब तुम रात को मेरे पास से आराम करने के लिए जा रहे थे तो जाते जाते तुमने कहा कि तुम्हारे हालात खराब हो गए हैं, कि सोने को हाथ लगाते हो मिट्टी हो जाता है। तो मैं बड़ा फिक्रमंद हो गया था कि दोस्त हो तुम मेरे। तो मैं सारी रात सोचता रहा बैठा, तो मेरी समझ में एक ही बात आई कि शायद तुम वक्त की गर्दिश के शिकार हो गए हो, बुरे वक्त में फंस गए हो। अगर इस वक्त मैं तुम्हें अपनी पूरी सल्तनत भी दे दूं तो तुम्हारे हाथों तो बहु बर्बाद हो जाएगी। तो अपनी इस बात को वेरीफाई करने के लिए मैंने तुम्हें जेल में डाल दिया और तुम्हारे पास मैं मूंजी थ्रेशिंग के लिए भेजता रहा। तो जो तुम थ्रेशिंग करते थे दरोगा जेल उसे तोल के लेता था तुमसे, वो चावल डायरेक्टली चावल मंडी में चलते थे। तो हुआ ये कि जब तुम्हारे पहले दिन की थ्रेशिंग की हुए चावल मार्केट में पहुंचे तो अगर रेट उस वक्त एक रुपया किलो का था, कम होकर 95 पैसे हो गए। तुम्हारी थ्रेशिंग की हुई चावल मार्केट में जाते रहे और रेट नीचे जाता गया। तो मुझे पता लग गया कि मेरी रीडिंग सही है कि तुम वक्त की गर्दिश का शिकार हो। अब पिछले 10-15 दिन से तुम्हारी थ्रेश की हुई चावल जाते हैं मार्केट में तो रेट ऊपर आता है। इसका मतलब यह है कि तुम्हारा बुरा वक्त खत्म हो गया, अब ये पूरी सल्तनत तुम्हारे सामने लिए हाजिर है, जो चाहो यहां से ले जाओ। तो इसने जवाब दिया कि अगर मेरा अच्छा वक्त आ गया तो मुझे तुम्हारी मदद की जरूरत क्या है, अब तुम मिट्टी को हाथ लगाऊंगा सोना हो जाएगा। तो बात यह है कि जब हम नेकी की उस लेवल पे आ जाते हैं और इल्म के उस मकाम पे आते हैं कि 11वीं मंजिल तामीर करने लगे तो फिर आपको इसकी जरूरत ही क्या मुझसे पूछने की, तो खुद आपको इल्म मिल जाएगा। तो हम चीजों को अगर उनके ट्रू पर्सपेक्टिव में देखेंगे तो मामलात कुछ और दिखाई देते हैं। मेरे लिए आसान है कि मैं आपसे ही कह दूं कि ये लफ्ज है, जाइए पढ़ लीजिए, जाया हो जाएगा, मिलेगा ही कुछ नहीं आपको। पहले अपने आप को तैयार हम कर लें, नेकी के उस मकाम पर ले जाएं, इल्म के उस मकाम पर ले जाएं कि वो हर्फ पढ़ सकें, और जब हम उस मकाम को पहुंचते हैं तो आज खुद मिल जाता है सब कुछ। इंशाअल्लाह ताला अगली इतवार आपसे मुलाकात होती है। अस्सलामु अलैकुम।